بسم اللہ الرحمن الرحیم. السلام علیکم سامعین. پیش خدمت ہے ابن صفی کی جاسوسی دنیا، ناول نمبر 100، دیو پیکر درندہ. یہ ناول 3 سلسلوں پر مشتمل ہے. نمبر 1 دیو پیکر درندہ، نمبر 2 تس دل کی بیداری، اور نمبر 3 خوفناک منصوبہ. دیگر معلومات یا مزید کتابوں کے لیے اس نمبر پہ رابطہ کریں 03212138225، یا وزٹ کریں ہماری ویب سائٹ www.kartaba.org www.qurtaba.org. تو آئیے سنتے ہیں ناول دیو پیکر درندہ پارٹ 1،
جلد نمبر 34، ابن صفی کا ناول جاسوسی دنیا، کہانی نمبر 100 دیو پیکر درندہ، کہانی نمبر 101 تس دل کی بیداری، کہانی نمبر 102 خوفناک منصوبہ. اسرار پبلیکیشنز، الکریم مارکیٹ، مین کبیر سٹریٹ، اردو بازار، لاہور. فون نمبر 7357227321970. جملہ حقوق محفوظ. اس ناول کے نام، مقام، کردار اور کہانی سے تعلق رکھنے والے اداروں کے نام فرضی ہیں. پبلشر خالد سلطان، پرنٹر یمانی پریس، سیل ڈپو، عثمان ٹریڈرز، الکریم مارکیٹ، مین کبیر سٹریٹ، اردو بازار، لاہور. فون نمبر 7321970. جاسوسی دنیا نمبر 100 دیو پیکر درندہ پہلا حصہ. پیش رس جاسوسی دنیا کا آئرن جوبلی نمبر دیو پیکر درندہ حاضر ہے. مجھے بے حد افسوس ہے کہ اسے پیش کرنے میں بہت تاخیر ہوئی، لیکن کیا کیا جائے، انسانی ذہن ہی ہے. بعض الجھنے اور بعض صدمے ایسے ہوتے ہیں جو اسے کسی کام کا نہیں رکھتے. میرے والد صاحب 6-7 ماہ سے شدید علیل تھے. بالآخر 27 جون 1967 کو معبود حقیقی سے جا ملے. انا للہ و انا الیہ راجعون. ان کی علالت کے سلسلے میں آئے دن نت نئی پیچیدگیوں کا سامنا ہوتا تھا. ذہن ان میں الجھتا تھا اور میرا اپنا کام جہاں تہاں رہ جاتا تھا. ایسے ہی حالات میں یہ کہانی مکمل ہوئی ہے. یقین کے ساتھ نہیں کہہ سکتا کہ یہ اس نمبر کے شایان نشان ہے بھی یا نہیں. ویسے میں نے کوشش تو یہی کی ہے کہ میرا اپنا معیار برقرار رہے. کہانی اگر پسند آ جائے تو فبھا، ورنہ میرے حالات کو مد نظر رکھتے ہوئے مجھے معاف کر دیجیے گا. والسلام ابن صفی. 1-8-1967. سفر. فریدی سو رہا تھا، کسی قسم کی آواز پر جاگ اٹھا. کوئی دروازہ پیٹ رہا تھا. وہ چپ چاپ اٹھا اور دروازہ کھول دیا. ایک طویل قامت اجنبی سامنے کھڑا تھا. فریدی پلک جھپکائے بغیر اسے دیکھتا رہا، متحیر تھا کہ وہ کس طرح اس کی خوابگاہ تک پہنچا ہوگا. اجنبی نے مسکرا کر کہا، تمہارے رکھوالی کے السیشن مجھ سے مانوس ہیں، میں نے آپ کو پہچانا نہیں. مجھے کوئی بھی نہیں پہچان سکتا. اجنبی کا لہجہ بے حد مغموم تھا. اندر آ جائیے. کیا سنتریوں نے بھی آپ کو نہیں ٹوکا؟ میں کئی معاملات میں تمہارا رازدار ہوں بیٹے، اجنبی نے گلوگیر آواز میں کہا. لہجہ کچھ جانا پہچانا سا محسوس ہوتا تھا. فریدی پیچھے ہٹا اور اسے کرسی پیش کی. وہ طویل سانس لے کر بیٹھ گیا اور بولا، بیٹے کہہ کر مخاطب کرنا تمہیں ناگوار گزرا ہوگا، کیونکہ تمہارا ہم عمر ہی لگتا ہوں. فریدی نے اس کی آنکھوں میں دیکھتے ہوئے سر کو اثباتی جنبش دی. میں نے ابھی یہ بھی کہا تھا کہ بعض معاملات میں تمہارا رازدار ہوں. آپ نے کہا تھا، فریدی سر ہلا کر بولا. میں جانتا ہوں کہ جب تم کسی کے علم میں لائے بغیر کوٹھی سے باہر جانا چاہتے ہو تو کون سا راستہ استعمال کرتے ہو. مجھے اس پر حیرت ہی ہونی چاہیے. فریدی اس کی آنکھوں میں دیکھتا ہوا بولا. وہ ٹھنڈی سانس لے کر بولا، میں بہت بڑی دشواری میں پڑ گیا ہوں. کوئی بھی ایسا نہیں جو مجھے یا میری دشواریوں کو سمجھ سکے. فریدی اسے ایسے انداز میں دیکھتا رہا جیسے اس کے بعد کے جملے کا بھی منتظر ہو. تم کیا سمجھتے ہو؟ وہ تھوڑی دیر بعد بولا، میں کون ہوں؟ याददाश्त पर बहुत ज्यादा जोर देने के बावजूद भी मैं आपको नहीं पहचान सका। फरीदी के लहजे से निदामत का इजहार हो रहा था। मैं तुम्हारा DIG हूँ, वो कुर्सी से उठकर पुरजोश अंदाज में बोला। जी, फरीदी की आंखें पुरतमस्खर अंदाज में आहिस्ता आहिस्ता फैल गईं और जी जरूरत से कुछ ज्यादा ही तवील हो गया। कम अज कम तुम्हें तो यकीन करना ही पड़ेगा, कतई तौर पर ये आखिरी हद है। अगर तुमने यकीन ना किया तो मुझे खुदकशी करनी पड़ेगी। फरीदी बराह रास्त उसकी आंखों में देखे जा रहा था। हाँ, मैं यही चाहता हूँ, अजनबी बोला। अब तुम जो कुछ भी कहो सोच समझ कर कहो, इसी पर मेरी जिंदगी का इन्हेसार होगा। मैं तंग आ गया हूँ, चलिए मैं खामोश ही रहूँगा, आप अपना बयान जारी रखिए। खुदा के लिए ऐसा लहजा अख्तियार ना करो, अजनबी हाथ उठाकर मगमूम अंदाज में बोला। नहीं, मैं संजीदा हूँ। तुम जानते हो कि मैं 3 माह के लिए बच्चों समेत वादी सुरखाब गया था। आप, फरीद के लहजे में हैरत थी। हाँ मैं, लेकिन मैं कैसे यकीन कर लूँ आपका कद। ओ तो तुम ये समझते हो कि मैं मेकअप में हूँ, फरीदी कुछ न बोला। मैं मेकअप में नहीं हूँ, मेरे साथ वो हादसा हुआ है कि जिसका जवाब दुनिया की तारीख में नहीं मिलेगा। फरीदी हैरत से आंखें फाड़े उसे देख रहा था। अजनबी भी खामोश होकर कुछ सोचने लगा। दफतन फरीदी बोला, मैं अभी यही सोच रहा था कि अंदाज़ गुफ्तगू कुछ जाना पहचाना सा मालूम होता है, लेकिन आवाज़, मेरा सब कुछ बदल गया है। खुद मुझे अपनी आवाज़ अजनबी अजनबी सी लगती है, लेकिन लहजा, मैंने इस पर गौर नहीं किया, अजनबी बोला। दफतन फरीदी उसे घूरता हुआ बोला, असल मकसद बयान करो। अजनबी के चेहरे पर हैरत के आसार नजर आए और फिर उसकी आंखें बेहद मगमूम नजर आने लगीं और उसने ठंडी सांस लेकर कहा, अब मुझे मरना ही पड़ेगा। फरीदी कुछ कहते कहते रुक गया। अब वो उसे अजीब सी नजरों से देख रहा था। कुछ देर बाद अजनबी ने कहा, आखिर तुम किस तरह यकीन करोगे कि मैं वही हूँ। मेरी समझ में नहीं आता के, फरीदी जुमला पूरा किए बगैर खामोश हो गया। कहो कहो, खामोश क्यों हो गए? कुछ समझ में नहीं आता, इसका मतलब ये है कि कश्मकश में पड़ गए हो, यकीनन, फरीदी सर हिलाकर बोला। किस बिना पर? आपका लहजा और हरकत सकनात, लहजे की नकल तो खैर उतारी जा सकती है, लेकिन गैर शौरी तौर पर जो हरकत सरजद होती हैं, उसको मुस्तकिल तौर पर जहन में रखना करीब करीब नामुमकिन है। मिसाल के तौर पर, मेरे DIG साहब जब भी किसी उलझन में होते हैं तो बाएं कान की लो बाएं हाथ की चुटकी से मुसलसल मसलते रहते हैं और दाहिने पैर के जूते की तो रह रहकर उठती है और जमीन से लगती है। खुदा की कसम, तुम्हें यकीन आ जाएगा, अजनबी खुशी के मारे उछल पड़ा और फिर मुस्तरबाना अंदाज में बोला, मुझे यकीन था कि तुम इस मामले पर संजीदगी से गौर करोगे। फरीदी कुछ ना बोला, हैरत जदा नजरों से उसे देखे जा रहा था। पूछो मुझसे कोई ऐसी बात पूछो, अजनबी मुस्तरबाना अंदाज में बोला, जिसका इलम मेरे और तुम्हारे अलावा और किसी को भी ना रहा हो। फरीदी ने सर को इस बात की जुम्बश दी और सिगार कैसे सिगार निकालकर उसकी तरफ बढ़ाता हुआ बोला, आपको ये सिगार पसंद थे? हाँ मुझे पसंद थे, अब भी पसंद हैं, लेकिन मैं तरस रहा हूँ, जहन तंबाकू की प्यास बड़ी शिद्दत से महसूस करता है। मैं पीता हूँ लेकिन एक कश से ज्यादा नहीं ले सकता, क्योंकि वही कश मेरे सीने को छील कर रख देता है और मैं दूसरा कश नहीं ले सकता। फरीदी उसे गौर से देख रहा था। उसके खामोश होते ही बोला, फिर भी लीजिए एक ही कश सही। वो उससे सिगार लेकर सुलगाने लगा, 2-3 कश लिए और फरीदी की तरफ देखकर मुस्कुराता हुआ बोला, धुआं हलक से नीचे उतारने की हिम्मत नहीं रखता, खैर यूं ही सही। आपने यहाँ से रवाना होते वक्त KG R3 किसके सुपुर्द किया था? SP क्राइम्स के, और ये तुम्हारे ही मशवरे पर हुआ था? ये ऐसा हवाला था जिसके सही जवाब पर वो चौंके बगैर ना रह सका और फिर तो उसने सवालात की बूछाड़ कर दी, लेकिन एक भी ऐसा जवाब मार्क ना कर सका जो गैर तशफी बख्श होता। मेरी समझ से बाहर है ये मामला, फरीदी कुछ देर बाद बड़बड़ आया। मुझे खुशी है कि तुम इस पर संजीदगी से गौर कर रहे हो, अजनबी बोला। फरीदी कुछ ना बोला। अजनबी ने कुछ देर खामोश रहने के बाद कहा, कितनी बड़ी ट्रेजेडी है, हम दोनों एक दूसरे को घूरते हुए करीब से गुजर जाते हैं। कौन दोनों? मैं और मेरा जिस्म। क्या मतलब? मैं और मेरा जिस्म, तुम समझते क्यों नहीं? वो जिस्म जिसे तुम सैल्यूट करते हो, यानी डीआईजी साहब और आप दोनों एक दूसरे को घूरते हुए करीब से गुजर जाते हैं। हाँ, बात को समझने के लिए तुम यही कह सकते हो। क्या मैं अपने असिस्टेंट कैप्टन हमीद को भी जगाऊं? नहीं, वो हाथ उठाकर बोला, हरगिज नहीं, मैं उसे अच्छी तरह पहचानता हूँ। वो मेरा मुजहका उड़ाएगा क्योंकि जिस्मानी तौर पर मुझे पहचान नहीं सकेगा। फरीदी उसे तीखी नजरों से घूर रहा था। दफतन गूंजीली आवाज में बोला, मजाक खत्म, अब तुम मुझे इस तरह यहाँ आने का मकसद बताओगे? अजनबी के चेहरे पर पहले तो गुस्से की सुर्खी नजर आई, फिर आहिस्ता आहिस्ता गहरे इज्मिहलाल ने उसकी जगह ले ली। आंखें मगमूम दिखाई देने लगी और वो सिर्फ इतना ही कह सका, फरीदी बेटे, और फिर आवाज घट कर रह गई और कुर्सी के हाथों के गिर्द उसकी उंगलियां तशंजी अंदाज में खुलने और बंद होने लगी। फरीदी उसके हरकत और सकनात का बगौर जायजा ले रहा था। कुछ देर बाद वो नरम लहजे में बोला, तो अब आप क्या चाहते हैं? अजनबी चौंक पड़ा और उंगलियों की वो तशंजी कैफियत यकलख्त जायल हो गई। अब उसकी आंखों से हैरत झांक रही थी। आपने मेरी बात का जवाब नहीं दिया, फरीदी ने आहिस्ता से कहा। मुझे मेरा जिस्म वापस चाहिए, वो भराई हुई आवाज में बोला। मुझे अपने इस जिस्म के बारे में कुछ और भी बताइए। मेरा वो जिस्म मुझे इस तरह देखता है जैसे मैंने उससे कुछ छीन लिया हो, क्या वो इस वक्त भी नजर आ रहा है आपको? फरीदी, उसके लहजे में एहतजाज था। फरीदी के होंठों पर फिर खफीफ सी मुस्कुराहट नमूदार हुई, लेकिन वो कुछ बोला नहीं। अजनबी ने कहा, तुम शायद समझते हो कि मैं किसी आसेबी खलल का शिकार हुआ हूँ। फिर मैं क्या समझूं जनाब? क्या मुझे इलम नहीं कि तुम ज़ईफ़ुल एतिकाद लोगों में से नहीं? अजनबी किसी कदर तल्ख लहजे में बोला। फरीदी कुछ न बोला। अब वो उसे खाली खाली नजरों से देख रहा था। उसे खांसी आ गई और झुंझलाहट में उसने सिगार को एस्ट्रे में मसल दिया और फिर जीपनी जीपनी हंसी के साथ बोला, ये हशर होता है अगर धुआं हलक के नीचे उतर जाए। हाँ, तो मैं तुम्हें अपने जिस्म के बारे में बता रहा था। वो मुझे कुछ ऐसे ही अंदाज में देखता है जैसे मैंने भी उसका जिस्म छीन लिया हो। वो है कहाँ? फरीदी ने उकताए हुए से अंदाज में पूछा। सुरखाब वैली में, उसी होटल में जहाँ मेरा कयाम था। हम दोनों के कमरे बराबर बराबर थे, वो अब भी वही है। आपने अपने बच्चों का तذکرہ किया था, वो कुछ दिनों के बाद अपने मामू के पास चले गए थे और अब तक वहाँ मुकीम हैं। मैं वादी सुरखाब ही में मुकीम रहा था कि अचानक एक सुबह मैंने अपना जिस्म बदला हुआ पाया। तुम खुद सोचो, जब मैं पहली बार आईने के सामने खड़ा हुआ हूँगा तो जहन को कितना जबरदस्त धचका लगा होगा। यकीनन यकीनन, फरीदी सर हिलाकर बोला। मुझे बहलाने की कोशिश ना करो, अजनबी झंझलाकर बोला, तुम्हारी आंखों से बेचैनी झांक रही है। मैं अपनी आंखें खुद नहीं देख सकता, फरीदी ने खुश्क लहजे में कहा। कितनी जबरदस्त ट्रेजेडी है, अजनबी ने ठंडी सांस लेकर कहा। मेरे जिस्म ने मेरा साथ छोड़ दिया, वरना तुम ऐसे लहजे में मुझसे गुफ्तगू ना कर सकते। मुझे इख्तियार है कि तुम्हें गिरफ्तार कर लूं, फरीदी उसे घूरता हुआ बोला। तुम मेरी इजाज़त हासिल किए बगैर उस रास्ते से मेरे मकान में दाखिल हुए हो जिसका इलम मेरे या मेरे डीआईजी के अलावा और किसी को भी नहीं, तो फिर मुझ जैसे अजनबी के लिए तो इसका जानना नामुमकिन ही ठहरा। अजनबी मुस्कुराया। मुमकिन है, फरीदी तकिये के नीचे से रिवॉल्वर निकालकर उसका रुख अजनबी की जानिब करता हुआ बोला। तुम डीआईजी पर तशद्दुद करके उनसे मालूम कर सकते हो, लिहाजा जब तक मैं डीआईजी की खैरियत दरियाफ्त ना कर लूं, तुम्हें मेरी निजी हवालात में रहना पड़ेगा। बड़ी खुशी से अजनबी पुरमसरत लहजे में बोला, यही तरीका तुम्हें मुतमईन कर सकेगा, मैं अच्छी तरह जानता हूँ। फरीदी उसे घूरता रहा वो फिर बोला, होटल फैजान कमरा नंबर 11 में मुकीम है, मेरा जिस्म और कमरा नंबर 12 मेरा है। वादी सुरखाब। उठो, फरीदी रिवॉल्वर को जुम्बश देकर बोला। अजनबी खड़ा हो गया, लेकिन उसके चेहरे पर ऐसे ही आसार थे जैसे वो अपनी सख्त तोहीन महसूस कर रहा हो। फरीदी ने उसे कमरे से बाहर निकाला और उसके बाएं पहलू से रिवॉल्वर लगाए हुए उसके साथ चलता रहा और कुछ देर बाद वो उसे अपनी जमीन दोज हवालात में मुंतकिल कर रहा था। अजनबी ने कोई ऐसी हरकत ना की जिसकी बिना पर कहा जा सकता कि फरीदी का ये रवैया उसके लिए खिलाफ तवक्को रहा हो। फरीदी फिर अपनी खाबगाह में वापस नहीं गया। ड्राइंग रूम वाले टेलीफोन पर एक फिजाई कंपनी से राबता कायम करके उसकी सुबह की पहली फ्लाइट के मुतालिक गुफ्तगु की और फिर मुख्तलिफ जगहों पर दो एक काले और भी की और फिर हमीद की खाबगाह के लिए डायल किया। कुछ देर बाद हमीद की झल्लाई हुई सी हेलो सुनाई दी। बिस्तर छोड़ दो, फरीदी ने माउथ पीस में कहा। क्या फरमाया? सर तोड़ दूं? बिस्तर छोड़ दो। क्या कहीं से इत्तला मिली है कि मेरे बिस्तर में टाइम बम रखा हुआ है? तुम्हें 6 बजे वाले प्लेन से वादी सुरखाब जाना है, किसी ने यूं ही उड़ाई होगी। हमीद, यस फादर, इमरजेंसी, हरी अप। फरीदी ने सिलसिला मुनक़त कर दिया। फिर कौन सुनता है फगाने दरवेश। हमीद को वादी सुरखाब के लिए रवाना होना पड़ा था। जहाज के टेक ऑफ करने से 10 मिनट कबल अगर फरीदी भी एयरपोर्ट ना पहुँच गया होता तो हमीद यही सोचता रह जाता कि आखिर अचानक वादी सुरखाब क्यों? अब तो बता दीजिए कि रोजाना कितने सुरखाब मारने होंगे। हमीद घिघियाया। वक्त कम था इसलिए मैं पहले ही तुम्हें हिदायत नहीं दे सका था। अपने DIG साहब गालिबन होटल फैजान के कमरा नंबर 11 में मुकीम हैं। तुम्हें उनकी देखभाल करनी है। देखभाल क्या मतलब? क्या उन्होंने दूध पीने के लिए दोबारा फीडर का इस्तेमाल शुरू कर दिया है? संजीदगी से सोनो, फरीदी कुछ सोचता हुआ बोला। तुम बस उनकी निगरानी करोगे और उनकी मसरूफियात से मुझे मुतले करते रहोगे। मैं बिल्कुल नहीं समझा, हमीद के लहजे में हैरत थी। तुम बिल्कुल उसी तरह उनकी निगरानी करोगे जैसे किसी मुलजिम की कर रहे हो, हमीद घड़ी देखता हुआ बोला। सिर्फ 7 मिनट रह गए हैं, लिहाजा जल्दी से उसकी वजह भी बता दीजिए। जो कुछ मैं कह रहा हूँ करो। हमीद ने तवील सांस ली और बोला, क्या मुझे मेकअप में रहना होगा? हरगिज नहीं, तुम उनके करीब से भी गुजर सकते हो इस तरह के वो तुम्हें पहचान सकें, और उन्हें सलाम करना भी मेरे फराइज में दाखिल होगा। बिल्कुल, लेकिन तुम उनके करीब रुककर उनसे मजीद गुफ्तगु करने की कोशिश नहीं करोगे। अल्लाह मालिक है, हमीद फिर ठंडी सांस लेकर बोला। दफतन एक एयर होस्टेस करीब आकर बोली, अब हमें इजाजत दीजिए कर्नल प्लीज। ओह शुक्रिया शुक्रिया, फरीदी ने कहा और जहाज से नीचे उतर गया। माइक से आवाज आई, बराहे करम पेटियां कस लें, जहाज टेक ऑफ करने वाला है। हमीद ने गिरतोपेश का जायजा लिया। उसके बराबर वाली सीट खाली थी। अगली 2 सीटों पर एक गैर मुल्की जोड़ा था। बाईं जानिब 2 औरतें थीं, एक उधेड़ और दूसरी जवान। अपने बराबर की खाली सीट पर उसने तंबाकू की पाउच और पाइप रख दिए। कुछ देर बाद जहाज बेगराह हलाओं में परवाज कर रहा था। पिछली रात की नींद का खुमार गनूदगी बनकर उसके जहन पर मुसल्लत होता रहा। सफर बेजारी ही के साथ शुरू हुआ था, इसलिए जहन को जगाए रखने की जरूरत ही नहीं थी। एक घंटा बाद जहाज ने करीम आबाद के मुस्तकिर पर लैंड किया और जहाज की खाली सीटें भरने लगी। हमीद को बराबर वाली सीट से तंबाकू की पाउच और पाइप उठाना पड़ा और फिर जब उसने अपने करीब रंगीन और रेशमी लहरें महसूस की तो दिल बाग बाग हो गया। जाहिर है कि जब वो लहरें उसके करीब ही कयाम पजीर भी हो गईं तो तफसीलात मालूम करने के सिलसिले में जल्दबाजी कम अज कम हमीद का शुआर तो नहीं हो सकती थी। वो सामने कह रहा था और महसूस कर रहा था के बराबर की सीट पर बैठने वाली औरत की तवज्जो उसी की तरफ है। कैप्टन हमीद, क्या तुमने मुझे पहचाना नहीं? आवाज दाहिने कान में तीर की तरह उतरती चली गई और हमीद बेसाख्ता चौंक पड़ा। ये DIG की मंझली लड़की डॉक्टर सईदा थी। उप पहचाना? जनाब आप कहाँ? सईदा के चेहरे पर हैरत के आसार नजर आए और उसने कहा, क्या तुम्हें इलम नहीं कि मैं करीम आबाद से तुम्हारे साथ सफर करने वाली हूँ? कसम ले लीजिए, अजीब बात है, वो सर हिलाकर बोली। हमीद इस तरह उसे देखता रहा जैसे उसकी बातें समझ में ना आई हों। فریدی صاحب نے فون پر مجھے اطلاع دی تھی کہ میرے لیے اس فلائٹ سے کریم عباس سے سیٹ بک کرا دی گئی ہے اور تم بھی میرے ساتھ جا رہے ہو. حمید نے ٹھنڈی سانس لے کر کہا تو شاید اب مجھے یہ بھی معلوم ہو جائے گا کہ میں وادی سرخاب کیوں بھیجا جا رہا ہوں. اوہ تو تمہیں نہیں معلوم؟ جی نہیں، مجھے تو صرف اتنا کہا گیا تھا کہ وادی سرخاب کے ہوٹل فیضان میں مجھے قیام کرنا ہے اور بس. وہاں کیوں قیام کرنے والا ہوں اس کا علم شاید میرے فرشتوں کو بھی نہ ہو. عجیب بات ہے. حمید پھر کچھ نہ بولا، اس کی روح فنا ہو رہی تھی. ڈاکٹر سعیدہ خدا کی پناہ، وہ صرف دماغ چاٹنے کی اسپیشلسٹ تھی، اور پھر جب دماغ چاٹنے والی کوئی ایسی ہستی ہو جس کا اخلاقاً احترام بھی کرنا پڑے تو ذہن زیادہ تر خودکشی ہی کی طرف مائل رہتا ہے. سعیدہ تھوڑی دیر تک خاموش رہ کر بولی، میں نہیں سمجھ سکتی کہ تمہیں انہوں نے کچھ بتایا کیوں نہیں. یہ بات آپ کی سمجھ میں نہیں آ سکتی؟ کیوں؟ میری سمجھ میں بھی آج تک نہیں آئی. تو اس کا مطلب یہ ہوا کہ ہم دونوں ایک ہی ذہنی سطح کے ہیں. ہو سکتا ہے، حمید بڑھتی بات دیکھ کر گھبرایا. ناممکن ہو سکتا ہے؟ کیا ہو سکتا ہے؟ دراصل میں اونگ رہا ہوں، پچھلی رات بالکل نہیں سو سکا. کیا کرتے رہے تھے؟ بس یوں ہی جاگتے رہے تھے، حمید بیزاری سے بولا. ناممکن، میری طرف تو دیکھو. حمید نے تو انوکرہن اس کی آنکھوں میں آنکھیں ڈال دیں اور وہ بے ساختہ بولی، انسومینیا، قطعی طور پر انسومینیا ہے. میں نہیں سمجھا، تم انسومینیا کے مریض ہو تو پھر کب تک مر جاؤں گا؟ میرا مذاق اڑا رہے ہو، وہ اسے گھور کر بولی. یقین کیجئے میں اس مرض کے بارے میں کچھ نہیں جانتا، ویسے خیال ہے کہ خطرناک ہی ہوگا. یقیناً خطرناک ہے، اور مرنے کے لیے بھی تمہیں کئی اسٹیجوں سے گزرنا ہوگا. انسومینیا کے بعد مالی خولیا ہوگا، اور یہ دو طرح کا ہو سکتا ہے، یا تو تم بالکل ہی بے حس ہو جاؤ گے یا پھر تمہیں جنون ہو جائے گا. جنون کی صورت میں تم کسی اونچی عمارت سے چھلانگ بھی لگا سکتے ہو، اور شیو کرتے وقت ریزر سے اپنی گردن بھی کاٹ سکتے ہو. مجھے یقین ہے کہ عنقریب یہی ہوگا، حمید سر ہلا کر سنجیدگی سے بولا. لہٰذا کیوں نہ اس چیز کو انسومینیا ہی کے سٹیج میں ختم کرنے کی کوشش کرو. وہ کس طرح؟ نیند نہ آئے تو خواب آور ادویات کا سہارا لو. کسی طرح 7 گھنٹے کی نیند ضرور ہونی چاہیے. اگر یہی حال رہا تو میں ابدی نیند کو ترجیح دوں گا. کیسا حال؟ مطلب یہ کہ حمید جملہ پورا نہ کر سکا کیونکہ جہاز پھر ٹیک آف کر رہا تھا. اس کے بعد اسے وادی سرخاب ہی میں لینڈ کرنا تھا. کچھ دیر خاموشی رہی، پھر حمید ہی بولا، فریدی صاحب نے کم از کم آپ کو تو یہ بتایا ہوگا کہ آپ سرخاب ویلی کیوں جا رہی ہیں. انہوں نے مجھے اطلاع دی ہے کہ ڈیڈی کچھ بیمار ہو گئے ہیں، مجھے ان کی دیکھ بھال کرنی ہے. میرا خیال ہے کہ آپ لوگ تو ڈی آئی جی صاحب ہی کے ساتھ سرخاب ویلی گئے تھے. ہاں گئے تو تھے، لیکن پھر انہوں نے ہمیں ماموں کے پاس کریم آباد بھیج دیا تھا، تو وہ اس وقت وہاں تنہا تھا. وہ کچھ سوچتی ہوئی بولی، لیکن فریدی صاحب نے مجھے ان کی بیماری کی نوعیت نہیں بتائی. ہو سکتا ہے انہیں بیماری کی نوعیت کا علم نہ ہو، حمید نے کہا. میں خود معلوم کر لوں گی، لیکن یہ عجیب بات ہے کہ ڈیڈی اپنی علالت کی اطلاع ہمارے بجائے فریدی صاحب کو دیں. ہوگی کوئی سرکاری قسم کی بیماری، حمید نے لاپرواہی سے شانوں کو جنبش دیتے ہوئے کہا. کیا مطلب؟ مطلب یہ کہ ہاں کہو، رک کیوں گئے؟ وہ آنکھیں نکال کر بولی. میرا سر چکرا رہا ہے، حمید اپنی پیشانی تھپکتا ہوا بولا. پہلی بار بیٹھے ہو جہاز پر؟ حمید کچھ نہ بولا، سوچ رہا تھا یہ بلا کہاں سے پیچھے لگ گئی. پھر وہ ڈی آئی جی کے بارے میں سوچنے لگا. فریدی نے اس کے بارے میں کچھ ایسی ہدایات دی تھی جیسے حمید کو اس کی نگرانی کرنی ہے، اور سعیدہ کو اس کی بیماری کی اطلاع دیتے ہوئے کہا تھا کہ حمید اس کے ساتھ جائے گا. تم کیا سوچنے لگے؟ دفتن سعیدہ نے اسے پھر مخاطب کیا. سوچ رہا ہوں کہ کہیں آپ کو میری تمباکو نوشی گراں نہ گزرے. یقیناً گراں گزرے گی، اگر تم میری ناک کے قریب دھوئے کے بادل اڑاؤ گے تو پھر سچ مچ مجھے مر ہی جانا چاہیے. یہ مرد آج تک میری سمجھ میں نہیں آ سکے، وہ بڑبڑ آئی. حمید کچھ نہ بولا، بدستور برا سا منہ بنائے بیٹھا رہا. میں تم سے کہہ رہی ہوں، ابھی کچھ دیر پہلے تمہارا سر چکرا رہا تھا اور اب تم پائپ پینا چاہتے ہو. یہ پائپ تو مجھے بالکل ہی صورت حرام लगते हैं। अच्छा, मैं पाइप नहीं पीऊंगा, हमीद उकता आकर बोला। क्या हमेशा के लिए तर्क कर दोगे? अगर उसके सिलसिले में इतना ही बार मेरे जहन पर पड़ता रहा तो यकीनन हमेशा के लिए तर्क कर दूंगा। इस जुमले का मतलब शायद मेरा दिमाग चल गया है। हमीद अपनी पेशानी से हथेली रगड़ता हुआ बड़बड़ाया। मेरा भी यही ख्याल है कि अब यकीनन तुम मालिकूलिया के स्टेज में दाखिल हो जाओगे। भला कितनी रातों से नहीं सोए। हमीद ने बेबसी से एयर होस्टेस की तरफ देखा जो करीब से गुजर रही थी। शायद वो उसे किसी किस्म का इशारा समझी और फौरन ही किसी कदर झुककर पूछा, फरमाइए क्या पेश करूं? पैराशूट हमीद कर रहा और वो एखलाकन हंसती हुई आगे बढ़ गई। तुम मेरा मजाक उड़ाने की कोशिश कर रहे हो, सईदा आंखें निकाल कर बोली। शायद मैं अभी और इसी वक्त मालिकूलिया के स्टेज में दाखिल हो जाऊंगा। हमीद अपनी नब्ज टटोलता हुआ पुरतफक्कर लहजे में बड़बड़ाया, बकवास है। हमीद कुछ न बोला, फैली फैली आंखों से खिला में घूरता रहा। अब तुमने एक्टिंग शुरू कर दी, सईदा ने बेहद खुश्क लहजे में कहा, लेकिन हमीद उसी पोज में नजर आता रहा। फिर डॉक्टर सईदा के चेहरे से बेजारी के आसार दिखाई देने लगे। वो अच्छी खासी कबूल सूरत लड़की थी, लेकिन तबीयत का जकीपन उसे कहीं भी मकबूल नहीं होने देता था। मेडिसिन और सर्जरी की डिग्रियां रखती थी, लेकिन कभी प्रैक्टिस नहीं की थी। उसे अफसोस था कि उसने डॉक्टरी पढ़कर अपनी सलाहियतें जाया की। उसे तो फलसफे में कोई बड़ी डिग्री लेनी चाहिए थी। मोटे और भद्दे फ्रेम की ऐनक लगाती थी और बेहंगम से बेहंगम लिबास में रहती थी। लिहाजा हमीद को हैरत थी कि वो उस वक्त रेशमी साड़ी में कैसे नजर आ रही है। कुछ देर बाद वो फिर हमीद की तरफ मतवज्जो हुई और ऐसा लगा जैसे दफतन उसे कोई भूली बसरी बात याद आई हो। वो नीलम नामी लड़की अब कहाँ है जो तुम लोगों के साथ रहती थी, उसने हमीद से पूछा। वो कनाडा में तालीम हासिल कर रही है। किसके खर्च पर? कर्नल साहब के, समझी, वो सर हिलाकर बोली। पढ़ा लिखा कर शादी करेंगे उससे। आप गलत समझी हैं। वो उन्हें अंकल और मुझे फादर कहती है। तुम दोनों ही संकी हो। अल्हम्दुलिल्लाह, हमीद अपनी शाली दाढ़ी पर हाथ फेर कर बोला। मुझे चढ़ाते हो वो बुराई, गलत समझी हैं आप। अच्छा बस खामोश रहो, मैं बोल कब रहा हूँ? हमीद इस तरह चौंक कर बोला जैसे सचमुच अभी तक खामोश ही बैठा रहा हो। वो बेहद संजीदगी से बोली, कैप्टन हमीद, मैं तुम्हें उठाकर बाहर फेंक दूंगी। हमीद अहमकाना अंदाज में बसूर कर रह गया, कुछ बोला नहीं। डॉक्टर सईदा उसे घूरती रही, फिर एयर होस्टेस को इशारे से बुलाकर उससे कहा, उनके लिए बहुत ठंडा पानी लाओ। एयर होस्टेस चली गई और हमीद वाली अंदाज में डॉक्टर सईद की तरफ देखने लगा। ठंडा पानी पियो, आखिर किस लिए जरूरत है तुम्हें? इस तरह अहमकाना अंदाज में आंखें ना फाड़ो। MBBS किया है मैंने, लेकिन मैंने तो कुछ भी नहीं किया, हमीद बेबसी से बोला। जब तक तुम डैडी की अलालत के बारे में नहीं बताओगे, हर 5 मिनट के बाद एक गिलास ठंडा पानी पिलवाती रहूंगी। मैं आपको किस तरह यकीन दिलाऊं कि आप ही की जबानी मुझे उनकी अलालत की इतला मिली है? मैं यकीन नहीं कर सकती। अच्छी बात है, हमीद ठंडी सांस लेकर बोला, मैं ठंडा पानी पीता रहूंगा। तुम्हारी तारीफ बहुत सुनी है मैंने, लेकिन। लेकिन क्या? लेकिन ये कि हकीकतन तुम बिल्कुल बुद्धू हो। शुक्रिया, एयर होस्टेस पानी लाई। हमीद को खामखा पीना पड़ा। 5 मिनट बाद फिर सईदा ने एयर होस्टेस से कहा, ज्यादा बुलंदी पर खून के साथ ही उनका पानी भी खुशक होने लगता है। हमीद की खोपड़ी भुना गई। DIG की लड़की ना होती तो वो तब भी सब्र ही करता। लड़कियों के मामले में सब्र करना ही पड़ता है। वो सोचता रहा और कोशिश करता रहा कि उसका दिमाग ठंडा ही रहे। 20 मिनट बाद प्लेन मंजिल मकसूद पर पहुंचने वाला था और ठीक 5 मिनट बाद उसने पानी का दूसरा गिलास पीकर हाथ पैर डाल दिए। बोलो, बताते हो या पानी ही पीते हुए सुरखाब वैली पहुंचना चाहते हो? डॉक्टर सईदा ने झल्लाए हुए लहजे में पूछा। एक की बजाय آدھا گلاس کرا دیجئے. حمید گھی آیا. اس وقت حمید کا حلیہ ایسا تھا کہ کسی کو بھی ہنسی آ سکتی تھی، لیکن سعیدہ بالکل ٹھوس بیٹھی رہی. کچھ یہ نہیں، اس نے دیدہ دانستہ ہنسی روک کر سنجیدگی اختیار کر رکھی تھی، بلکہ اس کا ٹائپ ہی ایسا تھا، ماحول کی جس چیز پر خصوصی توجہ صرف کرتی صرف اسی کا احساس بھی ہوتا، اور بقیہ چیزیں گویا شعور کے دائرہ عمل ہی سے خارج ہو جاتی تھیں. اگر اس وقت اسے خیال آ جاتا کہ اسے اپنی اس حرکت کا رد عمل حمید پر بھی دیکھنا ہے، تو وہ یقیناً ہنستی بھی اور کوئی موضوع سا جملہ بھی چست کرنے کی کوشش کرتی. گھر والے اسے جکی اور سنکی سمجھتے تھے، دولت مند لوگ تھے، اس لیے کسی کو اس کی فکر نہیں تھی کہ وہ نجی پریکٹس یا کسی ہسپتال میں ملازمت کیوں نہیں کرتی. اب وہ حمید سے بالکل ہی لا تعلق ہو کر بار بار گھڑی دیکھے جا رہی تھی. ٹھیک 5 منٹ بعد ایئر ہوسٹس پھر پانی کا گلاس لائی اور حمید نے ایک گھونٹ لے کر گلاس اسے واپس کر دیا. ایئر ہوسٹس نے سعیدہ کی طرف دیکھا اور سعیدہ بولی، اب صرف آدھا گلاس. پھر اس نے حمید کو خونخوار نظروں سے گھورتے ہوئے کہا، میں نے آدھا کہا تھا. حمید نے پھر گلاس کی طرف ہاتھ بڑھا دیا. خدا خدا کر کے جہاز کے لینڈ کرنے کا اعلان ہوا اور لوگ اپنے گرد تسمے کسنے لگے. جہاز کے لینڈ کرتے ہی 5 منٹ کا وقفہ بھی پورا ہو گیا اور ایئر ہوسٹس گلاس سمیت سر پر سوار ہو گئی. حمید کا دل چاہا کہ اسے گلاس سمیت ہی باہر پھینک دے. آخری ڈوز سعیدہ اس کی آنکھوں میں دیکھتی ہوئی مسکرائی اور حمید نے جلاہٹ میں گلاس اس کے ہاتھ سے لے کر اپنے اوپر الٹ لیا. جہنم میں جاؤ، وہ بڑبڑاتی ہوئی اپنی سیٹ سے اٹھ گئی. نہ صرف ایئر ہوسٹس بلکہ وہ لوگ بھی متحیر نظر آنے لگے جو اس وقت حمید کی طرف دیکھ رہے تھے، اور سعیدہ تو اس حرکت کے بعد ایسی لگنے لگی تھی جیسے حمید سے جان پہچان ہی نہ رہی ہو. پلین سے نیچے اترتے وقت حمید کی عقل ٹھکانے آ گئی، کیونکہ یہاں بادل چھائے ہوئے تھے، ٹھنڈک بھی تھی اور بوندا باندی ہو رہی تھی. سر بھیگا ہوا تھا، کمیز بھی بھیگ گئی تھی. نیچے اترتے اترتے بے در پہ کئی چھینکیں آئیں. سعیدہ اس سے کٹی کٹی چل رہی تھی. حمید نے سوچا، چلو اچھا ہے، شاید اسی طرح پیچھا چھوٹ جائے. کچھ دیر بعد ہوٹل فیضان کا ایک پورٹر آ ٹکرایا. ہمیں وہیں تو جانا ہے، سعیدہ قریب آ کر بولی. حمید نے صرف سر ہلا دیا. فیضان کے پورٹر نے ان کے سوٹ کیس ٹیکسی میں رکھوا دیے. حمید کو پھر پے در پہ 3-4 چھینکیں آئیں اور سعیدہ پولی، تھوڑا پانی اور انڈے لو اپنے اوپر. حمید بچکانہ انداز میں بسور کر رہ گیا. سعیدہ اسے گھورتی رہی. حمید کی بیزاری اور بڑھ گئی، کیونکہ اب وہ محسوس کر رہا تھا کہ سعیدہ پوری طرح اس پر توجہ دے رہی ہے. ٹیکسی میں بیٹھتے وقت حمید کو پھر 2 چھینکیں آئیں. رومال رکھا کرتے ہیں ناک پر چھینکتے وقت، سعیدہ جھنجھلا کر بولی، اور حمید نے جیب سے رومال نکال کر ناک پر رکھ لیا. ٹیکسی چل پڑی. فضا بڑی خوشگوار تھی. پہاڑوں کی چوٹیوں پر گہرے مٹیالے بادل جھکے ہوئے تھے. آس پاس کی پہاڑیاں سبزے سے لدی کھڑی تھیں اور فضا میں عجیب سی خوشبو رچی بسی تھی. میں نے یوں ہی خواہ مخواہ رومال رکھے رہنے کو تو نہیں کہا تھا، سعیدہ پھر کڑکڑائی. حمید نے رومال گود میں گرا کر ٹھنڈی سانس لی، لیکن کچھ بولا نہیں. سعیدہ اسے گھورے جا رہی تھی. ٹیکسی پرپیچ چڑھائیوں سے گزرتی رہی. بارش اب کسی قدر تیز ہو گئی تھی. ایک جگہ ڈرائیور نے گاڑی روک دی اور انہیں بتایا کہ تیز بارش کی صورت میں ان سڑکوں پر حادثات کا خطرہ رہتا ہے. اس اعلان پر حمید کو 2-4 چھینکیں اور آ گئیں. سعیدہ برا سمو بنائے بیٹھی رہی. دفتن اس نے چیخ کر کہا، کیا تم اب بھی نہ بتاؤ گے؟ خود دیکھ لیں گے چل کر. کیا؟ سعیدہ نے آنکھیں نکالی. بارش کا پانی مجھ سے نہ پیا جائے گا، حمید نے دونوں ہاتھ کانوں پر رکھ کر کہا. میں سچ کہتی ہوں، تمہیں اس پر بھی مجبور کر دوں گی. آپ تو اب گولی مار دیجئے مجھے، حمید جھلا کر بولا. اچھی بات ہے، اچھی بات ہے. وہ سر ہلا کر خاموش ہو گئی اور کھڑکی سے باہر دیکھنے لگی. کچھ دیر بعد بارش کا زور کم ہو گیا اور ٹیکسی پھر حرکت میں آ گئی. پھر ہوٹل فیضان تک بقیہ سفر خاموشی ہی سے طے ہوا تھا. پورٹر ان کے سوٹ کیس اٹھائے ہوئے آگے آگے چلنے لگا. حمید سوچ رہا تھا کہ کیوں نہ وہ کسی دوسرے ہوٹل کی راہ لے، لیکن پھر یاد آیا کہ وہ تو ہوٹل فیضان ہی میں قیام کرنے کے لیے بھیجا گیا تھا. اسے دیا آئی جی کی نگرانی کرنی ہے. اس کا ذہن ایک بار پھر الجھ گیا. فریدی نے تو کوئی واضح بات بتائی ہی نہیں تھی. صاحبزادی فرماتی ہیں کہ وہ بھی فریدی ہی کی بھیجی ہوئی آئی ہے. حال میں پہنچ کر سعیدہ نے کاؤنٹر کلرک سے ڈی آئی جی کے بارے میں کچھ پوچھا تھا. حمید ذرا فاصلے پر تھا اس لیے سن نہ سکا. پھر اس نے اسے تیزی سے زینوں کی طرف بڑھتے دیکھا. پورٹر اس کا سوٹ کیس اٹھائے ہوئے اس کے پیچھے چل رہا تھا. حمید کا سوٹ کیس اس نے شاید سعیدہ کی ہدایت کے مطابق حال میں ہی چھوڑ دیا تھا. حمید کاؤنٹر کلرک سے اپنے قیام کے لیے گفتگو کرنے لگا. کاؤنٹر کلرک ایک لڑکی تھی اس لیے مختصر سی گفتگو بھی طویل ہو گئی اور وہ گرد و پیش سے بے خبر ہو گیا. دفتن پشت سے کسی نے اس کا شانہ جھنجھوڑ ڈالا. وہ بوکھلا کر مڑا. سعیدہ ہانپتی ہوئی کہہ رہی تھی وہ اپنی یادداشت کھو بیٹھے ہیں. مجھے پہچاننے سے انکار کر دیا. اوہ جسم لے گیا. ڈی آئی جی صاحب سر کے بل کھڑے ہو گئے ہوتے. مرغ کی طرح بانگ دینے لگتے یا کتوں کی طرح بھونکنے لگتے. اس پر حمید کو اتنی الجھن نہ ہوتی جتنی اس طرح شانہ جھنجھوڑے جانے پر ہوئی تھی. سعیدہ کے چہرے پر سراسیمگی کے آثار تھے. ایسا لگتا تھا جیسے وہ کوئی بھیانک خواب دیکھ کر جاگ پڑی ہو. حمید نے یوں ہی اہلاکن دہرایا, یادداشت کھو بیٹھے ہیں. ہاں ہاں, سعیدہ سر ہلا کر بولی. انہوں نے مجھے پہچاننے سے انکار کر دیا. یقین کرو, انہوں نے اس طرح دروازہ بند کیا تھا جیسے کسی غیر متعلق آدمی سے پیچھا چھڑانا چاہتے ہوں. کیا وہ اپنے کمرے میں تھے؟ ہاں. آپ نے بند دروازے پر دستک دی تھی؟ ہاں. انہوں نے دروازہ کھولا تھا اور مجھے پھٹی پھٹی آنکھوں سے دیکھتے رہے تھے. میں نے ان کی طبیعت کے بارے میں پوچھا تھا اور انہوں نے یہ کہہ کر دروازہ بند کر لیا کہ وہ مجھے نہیں پہچانتے. حمید پرمینی انداز میں سر ہلا کر مسکرایا. کیا مطلب, تم اس طرح کیوں مسکرائے؟ کچھ نہیں. نہیں بتاؤ, وہ سخت لہجے میں بولی. حمید اسے کاؤنٹر کے پاس سے ہٹا لے گیا. وہ اسے جواب طلب نظروں سے گھورے جا رہی تھی. حمید نے آہستہ سے کہا, اچھا یہ تو بتائیے کہ انہوں نے آپ لوگوں کو نصیر آباد کیوں بھیج دیا تھا؟ تم کیا کہنا چاہتے ہو؟ سعیدہ آنکھیں نکال کر بولی, آپ میری بات کا جواب دیجئے. ہم لوگ خود ہی گئے تھے ضد کر کے. بس تو پھر اب بھگتیے. قوم ایک بار آزاد ہو جائے تو پھر عرصہ تک رہنا چاہتی ہے. کیا مطلب؟ خدا کے لیے کہیں بیٹھنے کا ٹھکانہ کیجئے. پورٹر کہہ رہا تھا کہ برابر کا ایک کمرہ خالی ہے. مجھے یقین ہے کہ ڈیڈی کی یادداشت کسی حادثے سے متاثر ہوئی ہے. میں نے ان کی آنکھوں میں وحشت دیکھی تھی. تو پھر وہی کمرہ آپ اپنے لیے لے لیجئے. میں اور کہیں جھک ماروں گا. وہ کسی سوچ میں گم ہو گئی. حمید نے ڈی آئی جی کے کمرے کے برابر والا کمرہ بک کرا لیا اور کچھ دیر بعد وہ پھر اسی کمرے میں یکجا ہوئے. کیا میں پھر دستک دوں؟ سعیدہ نے حمید سے پوچھا. حمید اونگ رہا تھا, چونک کر بولا, کوشش کیجئے, تم بھی چلو, مجھے تو شوٹ ہی کر دیں گے. تم کیا سمجھتے ہو؟ سمجھ ہی تو خراب ہے میری, کچھ سمجھ میں نہیں آتا. نہیں, تمہیں چلنا پڑے گا. میرا خیال ہے کہ ہم اس وقت تک صبر کریں جب تک کہ وہ خود ہی کمرے سے باہر برآمد نہ ہوں. حمید نے کہا اور دوبارہ اونگ جانے کی طاق ہی میں تھا کہ سعیدہ بولی, کیا یہ حقیقت ہے کہ فریدی صاحب نے تمہیں ڈیڈی کی علالت کے بارے میں کچھ نہیں بتایا تھا؟ اب یہ معاملہ اللہ میاں کو ریفر کر دیجئے تو بہتر ہوگا. میں کسی طرح بھی یقین نہ دلا سکوں گا آپ کو. اچھا خاموش رہو, وہ جھنجھلا کر بولی. حمید نے ٹھنڈی سانس لی اور دوسری طرف دیکھنے لگا. اس کا ذہن نیند سے بوجھل ہو رہا تھا اور وہ کرسی پر بیٹھے بیٹھے ہی سو جانا چاہتا تھا. اور پھر ہوا بھی یہی. پتہ نہیں کیوں سعیدہ نے یہی مناسب سمجھا تھا کہ اسے سو جانے دے. بے سدھ ہو کر سویا تھا. کرسی کی بے آرامی بھی اس کی نیند میں مخل نہ ہو سکی. پھر جب سعیدہ کے جھنجھوڑنے پر جاگا تو کمرے میں ٹیبل لیمپ روشن تھا اور کھڑکی کے باہر اندھیرے کی حکمرانی نظر آئی. تم سچ مچ واہیات ہو, وہ اسے گھورتی ہوئی کہہ رہی تھی. تمہیں اس کی بھی فکر نہیں ہے کہ ابھی تک؟ وہ جملہ پورا کیے بغیر خاموش ہو گئی لیکن حمید کو اب بھی گھورے جا رہی تھی. حمید انگڑائی لے کر سیدھا ہو بیٹھا. وہ اس کی آنکھوں میں آنکھیں ڈالے پلکیں جھپکاتا رہا. میں ابھی ڈائننگ ہال میں تھی. سعیدہ تھوڑی دیر بعد بولی, ایسا معلوم ہوتا تھا جیسے یہ جملہ اس نے اس بات کی بجائے کہا ہو جسے پہلے کہنا چاہتی ہو اور کہتے کہتے رک گئی تھی. مرضی کی مختار ہیں, جہاں چاہیں جا سکتی ہیں, حمید شاہ نے سکوڑ کر بولا. پوری بات سنے بغیر مت بولا کرو. حمید نے یوں ہی روا روی میں سر ہلا دیا. وہ کہتی رہی, ڈیڈی وہاں موجود ہیں اپنی میز پر تنہا. میں نے ان کے قریب ہی کی ایک میز اپنے لیے منتخب کی اور اس طرح بیٹھی کہ ہم دونوں ایک دوسرے کو دیکھ سکیں. انہوں نے مجھے دیکھا لیکن میری طرف متوجہ نہیں ہوئے. اب بتاؤ کیا کیا جائے. حمید سنبھل کر بیٹھ گیا. وہ اسے ٹٹولنے والی نظروں سے دیکھتا ہوا بولا, اب تو مجھے بھی تشویش ہونی چاہیے. کیا مطلب؟ ڈائننگ ہال میں بھی نہ پہچانا؟ تو پہلے تم کیا سمجھتے تھے؟ چھوڑیے, حمید ہاتھ ہلا کر بولا, اپنے جی آئی جی صاحب کے بارے میں مجھے کوئی ایسی ویسی بات نہ سوچنی چاہیے. پہلے کیا سوچ رہے تھے تم؟ وہ آنکھیں نکال کر غرائی. دیکھیے بس اب بات نہ بڑھائیے, مجھے کچھ کرنے دیجیے, حمید نے کہا اور اٹھ گیا. ٹھیک 15 منٹ بعد وہ ڈائننگ ہال میں جانے کے لیے تیار ہو گیا. میں بھی چلوں؟ سعیدہ نے پوچھا. فی الحال آپ یہیں ٹھہریے. سعیدہ کچھ نہ بولی. حمید ڈائننگ ہال میں پہنچ کر کاؤنٹر کے قریب رک گیا, ادھر ادھر نظر دوڑائی. بالآخر ڈی آئی جی دکھائی دیا. وہ اپنی میز پر تنہا تھا, کھانا کھا چکا تھا لیکن ویٹر نے ابھی برتن نہیں ہٹائے تھے. حمید آگے بڑھا. ڈی آئی جی کے قریب کے ایک میز خالی تھی. ڈی آئی جی نے اس کی طرف دیکھا. حمید نے ہاتھ اٹھا کر سلام کیا. ڈی آئی جی نے سلام کا جواب تو دے دیا لیکن حمید نے اس کی آنکھوں میں الجھن کے آثار صاف پڑھے. وہ چپ چاپ خالی میز کے قریب بیٹھ گیا. ڈی آئی جی اسے دیکھے جا رہا تھا. حمید نے دو ایک بار پھر اس کی طرف دیکھا لیکن اس کی آنکھوں میں شناسائی کی ہلکی سی جھلک بھی نہ پائی. پھر اس نے ڈی آئی جی کو اٹھتے دیکھا اور وہ اٹھ کر سیدھا اسی کی طرف آیا. کیا آپ مجھے پہچانتے ہیں؟ حمید نے اس کی بھرائی ہوئی آواز سنی. حمید تو پہلے ہی بوکھلا کر کھڑا ہو گیا تھا. گھگھیا کر بولا, یہ آپ کیا فرما رہے ہیں؟ میں پوچھ رہا ہوں کیا آپ مجھے پہچانتے ہیں, بیٹھ جائیے. اور حمید کے بیٹھنے سے پہلے خود کرسی کھینچ کر بیٹھ گیا. حمید پر کچھ عجیب سی سراسیمگی تاری تھی. وہ سوچ بھی نہیں سکتا کہ کبھی اس کا ڈی آئی جی اسے اس طرح مخاطب کرے گا. بہرحال وہ بھی بیٹھ گیا. آپ نے میرے سوال کا جواب نہیں دیا. جناب علی, میری سمجھ میں نہیں آتا کہ آپ کے اس سوال کو کیا سمجھوں. ہوں, وہ اسے بغور دیکھتا ہوا بولا, تو اس کا یہ مطلب ہے کہ آپ مجھے بہت زیادہ جانتے ہیں اور آپ کو میرے اس سوال پر حیرت ہے؟ جی ہاں, حمید نے سر ہلا کر کہا, مجھے حیرت ہے. اچھا بتائیے میں کون ہوں, میرا کیا نام ہے؟ آپ میرے باس ہیں. خدا کی پناہ اس حد تک جانتے ہیں. جناب علی, آپ کی باتیں میری سمجھ میں نہیں آ رہی. میں کس قسم کا باس ہوں خدارا بتائیے؟ میرے محکمے کے ڈی آئی جی ہیں آپ. نہیں, ڈی آئی جی اچھل پڑا. اس حرکت میں ذرا برابر بھی بناوٹ نہیں تھی. وہ کچھ دیر تک پھٹی پھٹی آنکھوں سے اس کی طرف دیکھتا رہا, پھر آہستہ سے بولا, کیا آپ میرے کمرے تک چلنے کی زحمت گوارا فرمائیں گے؟ یقیناً جناب علی, حمید اٹھتا ہوا بولا. تشریف لے چلیے جناب, ڈی آئی جی نے ایک طرف ہٹتے ہوئے کہا. آپ مجھے شرمندہ کر رہے ہیں, حمید جھیپے ہوئے لہجے میں بولا. ڈی آئی جی اسے اپنے کمرے میں لایا اور کئی منٹ تک خاموش کھڑا اسے دیکھتا رہا. پھر بولا, آپ کا کیا عہدہ ہے جناب؟ میری سمجھ میں نہیں آتا کہ کس طرح اپنی حیرت کا اظہار کروں. حمید بڑبڑ آیا, میں نے کیا پوچھا تھا آپ سے؟ ارے جناب, میں ساجد حمید ہوں, کرنل فریدی کا اسسٹنٹ. یہ نام بھی میرے لیے نیا ہے اور دوسرا بھی. آپ نے ڈاکٹر سعیدہ کو بھی نہیں پہچانا؟ کون ڈاکٹر سعیدہ؟ آپ کی منجلی صاحبزادی. میری کوئی منجلی صاحبزادی نہیں, میں لاولد ہوں. دو بیویوں میں سے کسی ایک سے بھی کوئی بچہ نہیں ہوا. صاحب, مجھے اب یہ کہتے ہوئے شرم محسوس ہوتی ہے کہ مجھے حیرت ہے, حمید نے پھیکی سی مسکراہٹ کے ساتھ کہا. وہ دردناک لہجے میں بولا, میرے ساتھ بہت بڑی ٹریجڈی ہوئی ہے. ایک آدمی نے مجھ سے میرا جسم چھین لیا ہے, اپنا بوڑھا جسم میرے حوالے کر گیا. حمید فوری طور پر فیصلہ نہ کر سکا کہ اسے اس بات پر ہنسنا چاہیے یا سر پیٹ لینا چاہیے. احمقوں کی طرح جلدی جلدی پلکیں جھپکاتا رہا. کچھ دیر بعد ڈی آئی جی پھر بولا, کیا میری بات سمجھ میں نہیں آئی؟ شاید میں پاگل ہو جاؤں اگر یہ یقین کر لوں کہ آپ سنجیدہ ہیں. میں بالکل سنجیدہ ہوں, حمید نے ایک بار پھر اس کا نیچے سے اوپر تک جائزہ لیا لیکن کچھ بولا نہیں. کہتا بھی کیا. اس کی دانست میں ڈاکٹر سعیدہ کا یہ خیال قطعی درست تھا کہ ڈیڈی اپنی یادداشت کھو بیٹھے ہیں. پھر کچھ نہ کچھ بولنا بھی ضروری تھا, لہٰذا بوکھلائے ہوئے لہجے میں بولا, کیا میں ڈاکٹر سعیدہ کو یہاں بلا لاؤں؟ فضول ہے. اوہ خوب یاد آیا, آج دوپہر کو ایک لڑکی نے دروازہ کھٹکھٹایا تھا, غالباً ڈیڈی کہہ کر مخاطب بھی کیا تھا لیکن میں اسے نہیں جانتا. جی ہاں, ڈاکٹر سعیدہ نے مجھ سے تذکرہ کیا تھا. کتنی بھیانک ٹریجڈی ہے, وہ ٹھنڈی سانس لے کر بولا. حمید پھر کچھ نہ بولا. یہ میری بدنصیبی ہے کہ وہ بھی دفتن غائب ہو گیا. کون؟ حمید نے پوچھا. وہی جو مجھ سے میرا جسم چھین لے گیا. جسم لے گیا؟ حمید نے متحیرانہ لہجے میں دہرایا. جی ہاں, وہ برابر ہی کے کمرے میں مقیم تھا, کل سے غائب ہے. یہ بات تو بالکل ہی سمجھ میں نہیں آئی, حمید نے کہا. پھر سوچا, کیوں, خامخواہ ایک پاگل سے سر مار رہا ہے. یہ حضرت یقینی طور پر اپنا ذہنی توازن کھو بیٹھے ہیں. اب آپ تشریف لے جا سکتے ہیں, دفتن ڈی آئی جی نے بے حد خشک لہجے میں کہا. بہت بہتر جناب, بہرحال یہ بات میری سمجھ میں آ گئی کہ ایک پولیس آفیسر نے میرے جسم پر ڈاکہ ڈالا ہے, میرا جوان جسم لے گیا اور اپنا بوڑھا اور ناکارا جسم میرے حوالے کر گیا. اچھا جناب, حمید نے پیشانی تک ہاتھ لے جا کر اسے سلام کرتے ہوئے دروازے کی طرف کھسکنا شروع کیا, اور پھر جو کمرے سے نکلا ہے تو سرپٹ کی رفتار ہی سے ڈائننگ ہال میں داخل ہوا. فوری طور پر اپنے کمرے میں جانے کی ہمت نہیں پڑی تھی, کیونکہ جس شخص سے پیچھا چھڑا کر بھاگا تھا وہاں اس کی لڑکی موجود تھی. حمید نے سوچا کہ اس خاندان میں پاگل پن کے جراثیم نسلی معلوم ہوتے ہیں. صاحبزادی صاحبہ جو ابھی صرف سن کی نظر آتی ہیں, آگے چل کر یقینی طور پر ذہنی توازن کھو بیٹھیں گی. والد صاحب بھی جوانی میں ایسے ہی رہے ہوں گے, اس عمر میں آ کر اچانک پاگل ہو گئے. جناب کا جسم ہی کوئی پار کر لے گیا. ہوں, وہ کاؤنٹر سے ٹیک لگائے کھڑا گہری گہری سانسیں لے رہا تھا. لیڈی کلرک نے کئی بار اسے کنکھیوں سے دیکھا لیکن کچھ بولی نہیں. ویسے انداز سے ظاہر ہوتا تھا جیسے اسے اس کا وہاں اس طرح کھڑے رہنا پسند نہ ہو. کچھ دیر بعد اس نے لیڈی کلرک سے کہا کہ وہ فون پر اس کے کمرے سے رابطہ قائم کرا دے. لیڈی کلرک نے نمبر ڈائل کر کے ریسیور اس کی طرف بڑھا دیا. ہیلو, حمید ماؤتھ پیس میں بولا, براہ کرم اب ڈائننگ ہال میں آ جائیے. وہ چلے گئے اپنے کمرے میں. شکریہ. ریسیور لیڈی کلرک کو دے کر وہ پھر اسی میز کی طرف چل پڑا جس پر کچھ دیر پہلے تھا. سعیدہ نے وہاں پہنچنے میں زیادہ دیر نہ لگائی. اس بار وہ ہمتن سوال بن کر حمید پر نازل ہوئی تھی. حمید نے اسے بتایا کہ ڈی آئی جی صاحب اسے بھی نہیں پہچان سکے, اور پھر اس نے پوری روداد دہرا دی. ڈاکٹر سعیدہ خلا میں گھورے جا رہی تھی. کچھ دیر بعد اس نے ٹھنڈی سانس لے کر کہا, میں جانتی تھی ایک دن ایسا ضرور ہوگا. جی, حمید اسے گھورتا ہوا بولا, جوانی میں انہیں ایک سرکس گرل سے عشق ہو گیا تھا. یا ایہا لفرحاد, مضحکہ نہ اڑاؤ, سنجیدگی سے سنو. جی میں سن رہا ہوں, حمید کر رہا. سنجیدہ ہو جاؤ, وہ آنکھ نکال کر بولی. حمید نچلا ہونٹ دانتوں میں دبائے خاموش بیٹھا رہا. کیا انہوں نے اس وقت یہ نہ سوچا ہوگا کہ کاش وہ نہ ہوتے جو تھے. وہ نہ ہوتے جو تھے. ہاں, ان کا سوشل اسٹیٹس اس بات کی اجازت نہ دیتا کہ وہ ایک معمولی سرکس گرل سے شادی کر لیں. سمجھا, وہ اب تک یہی سوچتے آئے ہوں گے کہ کاش اس سے شادی ہو گئی ہوتی. ممکن ہے, حمید اکتائے ہوئے انداز میں بولا. ممکن نہیں ہے, یقینی طور پر سوچتے ہوں گے. چلیے صاحب, سوچتے ہوں گے. اور آج اس لاشعوری خواہش نے انہیں اپنے وجود ہی سے منکر کر دیا. محترمہ, وہ تو کہہ رہے تھے کہ ان کا جسم ہی ہتھیار لیا کسی نے. کچھ ہی ہو, وہ ذہنی توازن کھو بیٹھے ہیں اور وجہ وہی سرکس گرل ہے. تو سرکس گرل کی وجہ سے یہ ذہنی کلا بازی عالم وجود میں آئی ہے. سرکس گرل کی رعایت سے ذہنی کلا بازی کا استعمال مناسب ہے. آپ جملوں پر غور کرنے لگیں. میں پوچھ رہا تھا کہ اب ہمیں کیا کرنا چاہیے. گھر واپس لے چلیں گے. تماشا بننے کا ارادہ ہے, حمید نے پوچھا. کیوں, اگر ہوٹل کا عملہ انہیں پاگل سمجھتا تو یہاں تنہا قیام ہی کیوں کرنے دیتا؟ پولیس کو اس کی اطلاع دی جاتی. اچھا, پھر دیکھیے, میں فی الحال آپ کو صرف یہ بتانا چاہتا ہوں کہ آپ کو اپنے لیے علیحدہ کمرے کا انتظام کرنا پڑے گا. جب وہ آپ کو अपनी बेटी ही तस्लीम करने पर तैयार नहीं तो फिर आपको अपने कमरे में क्यों कयाम करने देंगे। डॉक्टर सईदा फौरन ही नहीं बोली, वो कुछ सोचने लगी थी। हमीद उसकी राय का मुंतजर था। जब उसने बिल्कुल ही चुप साध ली तो फिर बोलना ही पड़ा, आप क्या सोचने लगी? यही के आदमी कितना बेबस जानवर है। मैं कमरे की बात कर रहा था मोहतरमा। कमरे की क्या बात थी? वो चौंक पड़ी, आप रात कहाँ बसर करेंगी? क्या तुम भी पागल हो गए हो? डॉक्टर सईदा ने बड़ी संजीदगी से पूछा। मुमकिन है यहाँ की आबो हवा मुझे भी पागल बना दे, हमीद उठता हुआ बोला। क्यों, कहाँ चले? अब मुझे अपने बॉस को रिपोर्ट देनी है। क्या मतलब? मुझे कयाम आराम के लिए नहीं भेजा गया था। तो इसका ये मतलब है? कुछ नहीं, आप उसी कमरे में जाकर आराम कीजिएगा। और तुम, मेरे लिए जरूरी नहीं कि रात कमरे में गुजार दूं। वो सर झुकाकर बड़बड़ाई थी। हमीद सुन न सका। वो देर से सोच रहा था कि अब इस लड़की से पीछा छुड़ाकर कुछ वक्त खुली हवा में भी गुजारा जाए। होटल फैजान के बाहर एक खाली टैक्सी मिल गई। उसने ड्राइवर से पुलिस हेडक्वार्टर चलने को कहा, क्योंकि बजरिया ट्रांसमीटर फरीदी को रिपोर्ट देनी थी। तकरीबन एक घंटा सरफ हो गया इस भाग दौड़ में और भूख अच्छी तरह चमक उठी। पुलिस हेडक्वार्टर से वापसी पर वो एक रेस्टोरेंट में दाखिल हो गया। सीख कबाब की खुशबू उसे यहाँ लाई थी। सुरखाब वैली के सीख कबाब दूर दूर तक मशहूर थे। हिरनों जैसे सींग वाले पहाड़ी बकरों का गोश्त उनके लिए महसूस था और ये कबाब खाने की मामूली दुकान से लेकर आला दर्जे के होटलों तक की जीनत थे। बड़ा बाजार जहाँ खाने की बेशुमार दुकानें थीं, सरे शाम ही अंगारों पर सीके जाने वाले कबाबों की खुशबू से महकने लगता। इसी मुनासबत से बाज लोग इसे वादी कबाब भी कहते थे। हमीद रेस्टोरेंट में दाखिल होते ही भौंच का रह गया, क्योंकि उसने आज तक किसी काउंटर पर कबाब सीके जाते नहीं देखे थे। वादी सुरखाब भी पहली ही बार आया था। लंबे से काउंटर पर एक सिरे से दूसरे सिरे तक बिजली के चूल्हे रखे हुए थे और इन पर कबाबों की सीखें चढ़ी हुई थीं। वो एक खाली मेज की तरफ बढ़ता चला गया। रेस्टोरेंट में खासी भीड़ थी। ज्यादातर लोग नान और कबाब ही खाते नजर आए। कई खूबसूरत यला यलियां भी दिखाई दी, लेकिन इनमें से कोई भी तन्हा नहीं थी। कुछ देर बाद हमीद ने महसूस किया रेस्टोरेंट में सेल्फ सर्विस का तरीका राइज है। लोग खुद ही काउंटर से चीजें खरीदकर मेजों पर आ बैठते हैं। इसे ये तरीका पसंद नहीं था, लेकिन क्या करता, अब तो आ ही फंसा था। उठकर काउंटर से नान और कबाब खरीदे और ट्रे उठाए हुए फिर मेज पर आ बैठा। सर झुकाए खा रहा था कि एक और ट्रे भी उसी मेज पर आ टिकी, जिसे दो खूबसूरत हाथ थामे हुए थे। नजर आहिस्ता आहिस्ता उन हाथों से चेहरे की तरफ उठी और दफतन हमीद को महसूस हुआ जैसे कुचला हुआ नवाला मुंह से बाहर आ जाएगा। वो डॉक्टर सईदा का खूनखार चेहरा था। सलाम अलैकुम, हमीद ने बौखलाहट में एक अदद सलाम झाड़ दिया। सईदा चंद लम्हे उसे घूरती रही, फिर अपनी ट्रे की तरफ मतवज्जो हो गयी। अपने ऑफिसरों की लड़कियां हमीद को सख्त नापसंद थीं, चाहे वो चांद का टुकड़ा ही क्यों ना हो। उसे हैरत थी कि सईदा यहाँ कैसे आ पहुँची। नान और कबाब जहर मार करता रहा। शायद सईदा को तवक्को थी कि वो उसकी मौजूदगी पर हैरत जाहिर करेगा, लेकिन जब हमीद कुछ न बोला तो उसने खुरखुराती हुई आवाज में कहा, इसे बेशर्मी कहते हैं। किसे? हमीद चौंक कर बोला, क्या तुम ये समझते हो कि मेरे अखराजात भी तुम्हारे ही जिम्मे होंगे? लाहौल वाला कुवत, सवाल ही नहीं पैदा होता, फिर इस तरह छुप छुप कर क्यों खाते फिर रहे हो? प्लीज डॉक्टर, तुम किसी तरह भी मेरे इस इल्जाम की तरदीद नहीं कर सकोगे। अच्छी बात है, हमीद ठंडी सांस लेकर बोला, तो यही सही, मैंने तुम्हारा ताकुब किया था। आखिर इसकी जरूरत क्यों पेश आई थी? अगर किसी बेवकूफ को किसी नई जगह पर तन्हा छोड़ दिया जाए तो वो और ज्यादा बेवकूफ हो जाता है, लिहाजा आप और ज्यादा बेवकूफ नहीं होना चाहती, हमीद भुन्ना कर बोला। क्या? वो हाथ से नवाला रख कर उसे घूरने लगी। बात बात पर घूरना अकलमंदी की अलामत नहीं। वो कुछ देर खामोश रहने के बाद जले कटे लहजे में बोली, मुझे इलम है कि आप बड़े हाजिर जवाब और बजला सुंज वाके हुए हैं, लेकिन मैं इसकी आदि नहीं। बनना पड़ेगा, हमीद आंखें निकाल कर बोला। क्या मतलब? तुम होश में हो के नहीं? ڈاکٹر سعیدہ میں آپ کا بڑا احترام کرتا تھا لیکن یہ کہ اتنی بلندی پر آب و ہوا بالکل بدل جاتی ہے، فضول باتیں نہیں، تم اس قابل نہیں کہ تم سے بات بھی کی جائے، سعیدہ گورائی اور پھر اپنی پلیٹ کی طرف متوجہ ہو گئی۔ حمید نے بھی سوچا بات نہ بڑھے تو بہتر ہے، ویسے اس نے تہیہ کر لیا تھا کہ اگر اس نے بہت زیادہ بور کیا تو وہ اپنی اصل روش پر آ جائے گا، احترام کی بھی حد ہوتی ہے۔ وہ کھانے میں دیر لگاتا رہا، سعیدہ نے جلد ہی اپنی پلیٹ صاف کر دی تھی، کھانے میں بھی اس کا بوہیمین انداز برقرار رہا تھا۔ عورتوں سے بدتر، وہ کچھ دیر بعد برا سا منہ بنا کر بڑبڑ آئی لیکن حمید کے کان پر جوں نہ رنگی۔ وہ اسی طرح آہستہ آہستہ کھاتا رہا، یہی نہیں بلکہ اب وہ کاؤنٹر کے قریب کھڑی ہوئی ایک لڑکی کو مسلسل گھورے بھی جا رہا تھا۔ سعیدہ بھی اس کی طرف متوجہ ہو گئی، وہ لڑکی کاؤنٹر پر جھکی ہوئی کلرک سے گفتگو کر رہی تھی۔ دفتن اس نے کلرک کے منہ پر ایک ہاتھ جھاڑ دیا، ہاتھ تیری کی، سعیدہ اچھل کر بولی۔ دوسری طرف کاؤنٹر کلرک بھی کرسی سے اٹھ گیا تھا۔ تم پاگل ہو گئی ہو، وہ دھاڑا، تم خود پاگل ہو گئے ہو، لڑکی چیخی، چلی جاؤ یہاں سے، میں تمہارا خون پی لوں گی، سچ کہتا ہوں پولیس کو بلا لوں گا، بلاؤ پولیس کو، وہ چیخی، میں شکیلہ ہوں، شکیلہ ہوں، شکیلہ ہوں، تم نے مجھے دھوکہ دیا۔ لوگ میزوں سے اٹھ اٹھ کر کاؤنٹر کے قریب جمع ہونے لگے، حمید نے بھی اٹھنا چاہا لیکن سعیدہ گورائی بیٹھے رہو، اب اگر کلرک نے بھی اسے تھپڑ مار دیا تو اس کی گردن ہی ٹوٹ جائے گی، میں کہتی ہوں بیٹھے رہو۔ لیکن حمید اٹھ کر بھیڑ میں آ ملا، لڑکی چیخے جا رہی تھی، کمینہ ذلیل، کل تک کہتا تھا کہ میں تمہاری آہٹ پہچان سکتا ہوں اور آج مجھے ہی نہیں پہچان سکتا۔ کلرک نے بے بسی سے مجمع کی طرف دیکھا اور بولا، آپ حضرات یقین فرمائیں کہ میں نے اس لڑکی کو آج سے پہلے کبھی نہیں دیکھا۔ تو مجھ سے کہا کرتا تھا کہ اگر تمہاری صورت بھی مسخ ہو جائے تو میرے دل کی دھڑکنیں مجھے تمہاری ہی طرف لے جائیں گے، میں تمہیں نہیں جانتا، کلرک حلق پھاڑ کر چیخا۔ اتنے میں بائیں جانب ایک دروازہ کھلا اور ایک دراز قد آدمی اس سے گزر کر ان کے قریب آ کھڑا ہوا، چند لمحے ان کی بک جھک سنتا رہا، پھر کاؤنٹر کلرک سے تیز لہجے میں بولا، اٹھو اور باہر چلے جاؤ۔ جناب عالی، یہ بالکل جھوٹ ہے، کلرک ہکلایا، شٹ اپ اینڈ گیٹ آؤٹ۔ حمید نے کلرک کے چہرے پر بھی جلاہٹ کے آثار دیکھے، وہ کاؤنٹر پر ہاتھ ٹیک کر ادھر کود آیا اور ایک لمحہ کا توقف کیے بغیر باہر نکلا چلا گیا، لڑکی اس کے پیچھے تھی۔ حمید نے بھی انہی کی جانب قدم بڑھائے اور یہ قطعی بھول گیا کہ سعیدہ بھی اس کے ساتھ ہے۔ کلرک اور وہ لڑکی تو میں کرتے ساتھ ساتھ چل رہے تھے، حمید ان سے تھوڑے فاصلے پر تھا، ان کے ساتھ ہی کچھ اور لوگ بھی ریستوران سے نکلے تھے لیکن انہیں وہاں ٹھہرتے نہ دیکھ کر پھر اندر چلے گئے تھے۔ دفتن حمید نے کلرک کو رکتے دیکھا، لڑکی بھی رکی اور حمید اس طرح بائیں جانب والے نشیب میں اتر گیا جیسے وہ کوئی غیر متعلق راہگیر ہو اور یہاں اس کا راستہ الگ ہو گیا ہو۔ دن بھر کی بوندا باندی کے بعد اس وقت مطلع صاف ہو گیا تھا اور تارے اپنی پوری آب و تاب کے ساتھ چمک رہے تھے۔ حمید نشیب میں اترا اور پھر ایک چٹان سے چپک کر رہ گیا، وہ دونوں اسی جگہ کھڑے گفتگو کر رہے تھے۔ حمید کا اندازہ تھا کہ وہ اسے نہیں دیکھ سکیں گے، کلرک کہہ رہا تھا، میرا خیال ہے کہ تم شکیلہ کی کوئی سہیلی ہو، اب میں پاگل ہو جاؤں گی، لڑکی دردناک آواز میں بولی، سچ بتاؤ تم کون ہو، کلرک کی آواز آئی، اور مجھے اس طرح ذلیل کرنے کا کیا مقصد تھا، جانتی ہو تمہاری اس حرکت کی بنا پر میری لازمت بھی گئی، میں کیا کروں، میں کیا کروں، لڑکی پھوٹ پھوٹ کر رونے لگی، اے کون ہے یہ عورت، کیوں رو رہی ہے؟ دفتن حمید نے ڈاکٹر سعیدہ کی گنجیلی آواز سنی، وہ شاید ان لوگوں کے قریب پہنچ چکی تھی۔ آپ کون ہیں؟ کلرک نے چلائے ہوئے لہجے میں کہا، میں پوچھ رہی ہوں، اپنا راستہ لیجئے، آپ ہیں کون پوچھنے والی، کلرک کی آواز آئی۔ عورت نے رونا بند کر دیا تھا، حمید نے سوچا کہیں بات بڑھ نہ جائے، اسے سعیدہ پر شدت سے تاؤ آ رہا تھا، آخر دخل اندازی کی کیا ضرورت تھی، اسے اوٹ سے نکلنا ہی پڑا، نشیب سے اوپر چڑھتا چلا گیا، تاروں کی چھاؤں میں تین دھندلے سائے صاف دیکھے جا سکتے تھے۔ کیا ہوا، کیا بات ہے؟ اس نے ان کے قریب پہنچ کر کہا، کچھ نہیں صاحب، کوئی بات نہیں، کلرک کے لہجے میں جلاہٹ ابھی باقی تھی، میں نے اس لڑکی کو روتے سنا تھا، سعیدہ بول پڑی، ارے آپ قاضی ہیں یا ملا؟ میں قاضی ہوں اور یہ ملا نہیں، ایک خاتون ہے، حمید نے کہا خفا ہونے کی کی ضرورت نہیں. کیوں شکیلہ کیا بات ہے تم ہی بتاؤ. شکیلہ کلرک اور لڑکی کی زبانوں سے بیک وقت نکلا لیکن دونوں ہی کے لہجے میں حیرت تھی. ہاں شکیلہ میں تمہیں اپنی روح کی آنکھوں سے دیکھ رہا ہوں. حمید بولا میرے خدا کلرک بڑبڑایا میں کس مصیبت میں پھنس گیا ہوں. آخر تم لوگ چاہتے کیا ہو. تم چپ چاپ یہاں سے چلے جاؤ حمید بولا. تمہاری بدبختی ہے کہ تم شکیلہ جیسی وفادار لڑکی کو اس لیے نہیں پہچان سکتے کہ اس کا جسم کسی نے چرا لیا ہے. تم کیسے محبت کرنے والے ہو کہ اس کی روح کی چیخیں نہیں سن سکتے. تم سب دھوکے باز ہو اور مجھے کسی جال میں پھنسانا چاہتے ہو. کلرک تیز لہجے میں بولا شکیلہ تم میرے ساتھ چلو. حمید بولا کیا مطلب زیدہ غرائی. آپ خاموش رہیے حمید سخت لہجے میں بولا. آپ لوگ کون ہیں لڑکی نے کپ کپاتی ہوئی آواز میں پوچھا. تمہارے ہمدرد حمید نرم لہجے میں بولا. اچھا شمسی میں جا رہی ہوں. یہ بھیانک رات مجھے ساری زندگی یاد رہے گی اور تم کبھی چین نہ پا سکو گے. لڑکی نے کہا اور پھر حمید سے بولی چلیے جناب تم پاگل تو نہیں ہو گئے. سعیدہ نے حمید کا بازو پکڑ کر کھینچتے ہوئے کہا خاموش رہو. حمید نے اس سے بازو چھوڑاتے ہوئے سخت لہجے میں کہا اور لڑکی کا ہاتھ پکڑ کر پھر ریسٹوران کی طرف چل پڑا. سعیدہ ان کے پیچھے تھی. کلرک پہلے تو دم بخود وہیں کھڑا رہا پھر چیخ چیخ کر گالیاں بکنے لگا. ساتھ ہی وہ اپنی ملازمت سے ہاتھ دھو بیٹھنے کا حوالہ بھی دیتا جا رہا تھا. ریسٹوران کے قریب انہیں ایک ٹیکسی مل گئی. حمید نے پچھلی سیٹ کا دروازہ کھول کر دونوں لڑکیوں سے بیٹھنے کو کہا. ڈاکٹر سعیدہ خاموشی سے بیٹھ گئی. دوسری لڑکی کے چہرے سے تو ایسا معلوم ہو رہا تھا جیسے وہ کوئی خواب دیکھ رہی ہو. عجیب ویران سی آنکھیں تھیں. فیضان حمید نے ڈرائیور کے برابر بیٹھتے ہوئے کہا. ٹیکسی حرکت میں آ گئی اور راستہ خاموشی ہی سے گزرا. ہوٹل فیضان پہنچ کر حمید انہیں سیدھا اپنے کمرے میں لے گیا تھا. دونوں لڑکیاں حمید کو گھورے جا رہی تھیں. سعیدہ کی آنکھوں سے غصہ جھانک رہا تھا اور شکیلہ کی آنکھیں حیرت سے خوف ظاہر کر رہی تھیں. میں نے پہلے آپ کو کبھی نہیں دیکھا وہ تھوڑی دیر بعد بھرائی ہوئی آواز میں بولی. لیکن حمید کو بولنے سے پہلے ہی سعیدہ بول پڑی تم ٹھیک کہہ رہی ہو. حمید ٹھنڈی سانس لے کر رہ گیا. اس کا بس چلتا تو وہ سعیدہ کو اٹھا کر کھڑکی کے باہر پھینک دیتا. خدا را بتائیے آپ نے مجھے کیسے پہچانا. لڑکی حمید ہی کی طرف دیکھتی ہوئی بولی. ایسا معلوم ہوتا تھا جیسے اسے سعیدہ کی موجودگی کا احساس ہی نہ ہو. میں سب کچھ جانتا ہوں. کیا جانتے ہیں؟ میرا قد، میرا جسم، میرا حلیہ، آخر یہ سب کیسے بدل گئے. بلا شبہ میرے والدین بھی مجھے نہیں پہچان سکتے لیکن نہ جانے کیوں مجھے اس پر تیش آ گیا تھا کہ شمسی نے بھی مجھے نہ پہچانا. کیا اس کی محبت صرف اس جسم تک محدود تھی جسے میں کھو چکی ہوں؟ آدمی محض جسم تو نہیں ہے. وہ مجھ سے کہا کرتا تھا کہ ہم دونوں کے درمیان ذہنی رشتہ ہے، کبھی نہ ٹوٹنے والا رشتہ. تو پھر اس نے مجھے کیوں نہ پہچانا؟ ذہنی رشتے جسموں ہی کے توسط سے قائم ہوتے ہیں، حمید بولا. لہذا اگر کوئی ذہن اس واسطے کو نہ پہچان سکے تو کس طرح قصوروار ٹھہرایا جا سکتا ہے؟ وہ چند لمحے خاموش رہ کر مردہ سی آواز میں بولی ہاں یہ بھی سوچتی ہوں لیکن میں کیا کروں، یہ کوئی بھی نہیں بتا سکتا. تم نے کب محسوس کیا کہ تمہارا جسم بدل گیا ہے؟ آج صبح جب سو کر اٹھی. شہد اکٹھا کرنے والی فرم میں ملازم ہوں، یہاں تنہا رہتی ہوں. والدین نصیر آباد میں ہیں. بالکل تنہا رہتی ہو؟ بالکل، ایک مکان کرائے پر لے رکھا ہے، کوئی ملازم بھی نہیں ہے. ملازم رکھ ہی نہیں سکتی، آمدنی اس کی اجازت نہیں دیتی. آج صبح سو کر اٹھی تو پڑوس کی ایک لڑکی آئی اور مجھ سے پوچھنے لگی شکیلہ کہاں ہے. میں سمجھی شاید مذاق کر رہی ہے لہٰذا میں بھی ہنسنے لگی، لیکن وہ ایک سنجیدہ لڑکی ہے، مجھ سے عمر میں چھوٹی ہے اور میرا بڑا احترام کرتی ہے. جب وہ برابر شکیلہ کہاں ہے، شکیلہ کہاں ہے کی رٹ لگائے رہی تو مجھے غصہ آ گیا اس پر. اس نے کہا کہ اگر آپ شکیلہ آپا کی کوئی مہمان ہیں تو آپ کو اتنا بد اخلاق نہ ہونا چاہیے. ان سے کہہ دیجئے گا کہ سائرہ آئی تھی. میں نے سوچا شاید وہ اچانک پاگل ہو گئی ہے، لیکن جب میں نے کچھ دیر بعد آئینہ دیکھا تو میں حیران رہ گئی. میں واقعی شکیلہ نہیں تھی. کل رات آپ اپنے ہی جسم میں سوئی تھی؟ حمید نے پوچھا. جی ہاں بالکل، اور میں نے پچھلی شام شمسی ہی کے ساتھ گزاری تھی. 10 بجے گھر واپس گئی تھی. बड़ी अजीब बात है, दिन भर में ये दूसरा केस मेरी नजरों से गुजरा है। ओह तो क्या और भी कोई, आपके वालिद साहेब हमीद ने सईदा की तरफ देखकर कहा। फजूल बकवास ना करो सईदा गोराई, वो अपनी याददाश्त खो बैठे हैं। क्या उन्हें भी यही शिकायत है कि उनका जिस्म बदल गया? जी हाँ, और वो इन्हें यानी अपनी बेटी को भी नहीं पहचान सके। लेकिन मैं तो अपने मुतालिकीन को पहचान सकती हूँ, अलबत्ता वही मुझे नहीं पहचानते। क्यों डॉक्टर सईदा? हमीद सईदा को घूरता हुआ बोला। क्या उनके सारे मुतालिकीन अपनी याददाश्तें खो बैठे हैं? मैं इस बहस में नहीं पढ़ना चाहती, मुझे नींद आ रही है, सईदा ने जमा ही ली। अच्छी बात है, तो आप आराम फरमाइए, हम दोनों जा रहे हैं। होश में हो या नहीं? बिल्कुल होश में हूँ। मुझे इस किस्म की कोई हिदायत नहीं मिली थी कि आपकी निगहदाश्त भी करनी पड़ेगी। आइए शकीला साहिबा चलें, आप मुझे कहाँ ले जाएंगे? मैं आपका घर देखना चाहता हूँ। ये नामुमकिन है। क्यों? कभी शमसी भी मेरे घर नहीं गया। आप खुद सोचिए, पड़ोसी क्या समझेंगे जब वो आपको बहसियत शकीला पहचान ही नहीं सकते? तो फिर कुछ सोचने का सवाल कब पैदा होता है? अगर मैं भी साथ चलूं तो? दफतन सईदा ने नरम लहजे में कहा। लेकिन मैं घर जाना ही नहीं चाहती, लड़की बोली। पड़ोसियों को क्या जवाब दूंगी कि शकीला कहाँ है? कह दीजिएगा कि वो आपको मकान में ठहरा कर खुद अपने वालिदैन के पास चली गई है, दो तीन दिन में वापस आ जाएगी। वो थोड़ी देर तक कुछ सोचती रही, फिर सर हिलाकर बोली, हाँ ये कहा जा सकता है, लेकिन आप मेरे घर चलकर क्या करेंगे? हो सकता है कुछ कर ही सकूं। आलिमों आमिल रूहानियत हूँ, जीतू नाम है। फिर वो तीनों ही कमरे से निकले थे। सईदा बेहद संजीदा नजर आ रही थी, चिड़चिड़ापन रुखसत हो चुका था। उन्हें कुछ दूर पैदल चलना पड़ा था, फिर टैक्सी मिल गई थी और वो शकीला के घर की तरफ रवाना हो गए थे। पिघल गया, मैट्रन उसके कमरे का दरवाजा पीट रही थी। 5 बजे सुबह से उसकी ड्यूटी थी, लेकिन अब 7 बज रहे थे। मैट्रन को उसकी गैर हाजिर की इत्तला मिली। नूरा अच्छी लड़की थी, मैट्रन उसे पसंद करती थी। उसका तकरार बहसियत नर्स अभी हाल ही में हुआ था। मैट्रन नहीं चाहती थी कि उसके खिलाफ किसी किस्म की शिकायत डॉक्टर इंचार्ज तक पहुंचे, लिहाजा वो खुद ही उसके कमरे की तरफ चल पड़ी थी। काफी देर के बाद दरवाजा खुला और एक अजनबी लड़की से मठभीड़ हो गई। नूरा क्या कर रही है? मैट्रन ने उससे पूछा। मैं शर्मिंदा हूँ, वो जल्दी से बोली, माफी चाहती हूँ, देर तक सोती रही।
मौजूदा समय अभी आप सुन रहे थे नॉवेल देवपैकर दरिंदा। इसी के साथ इस नॉवेल का पार्ट नंबर 1 अपने अख्तिताम को पहुंचा। अगर आप मजीद वाकयात सुनना चाहते हैं तो पार्ट नंबर 2 लगा लें। बहुत शुक्रिया।